आयत नंबर 15 से लेकर 26 तक मूसा अलैहिस्सलाम और फिरौन का किस्सा बयान किया गया है, और रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम अहले मक्का को और मक्का के सरदारों को समझा रहे थे और वो मान के नहीं दे रहे थे। तो यहाँ पर रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम को तसल्ली दी गई है कि आपसे पहले भी जो है वो पैगंबरों को उस वक्त के सरदारों ने और अमीरों ने बादशाहों ने झुठलाया है, और यहाँ पे मिसाल है मूसा अलैहिस्सलाम की और फिरौन की। हल अताक हदीस मूसा, क्या आई आपके पास खबर मूसा अलैहिस्सलाम की? हल अताक, क्या आई तेरे पास? काफ की जमीर आई है रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम के लिए कि ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, क्या आई है तेरे पास हदीसु, हकायत, बात, किस्सा मूसा, मूसा अलैहिस्सलाम का। इज नादाहू, जब उसने पुकारा रब्बहू, अपने रब को, जब उसने अपने रब को पुकारा, बिलवादिल मुकद्दस तुआ, तुआ की मुकद्दस वादी में। आप पहले भी इसके बारे में पढ़ चुकी हैं कि जब मूसा अलैहिस्सलाम को पैगंबरी मिली तो उस वक्त जो थे वो मदियन से वापस आ रहे थे, तो ये मुकद्दस वादी जिसका नाम तुआ है ये कोहे तूर के दामन में वाकिया है। मदियन से मिसर या मिसर से मदियन जाते वक्त ये रास्ते में पड़ती है, और मूसा अलैहिस्सलाम को अल्लाह ताला से हम कलामी का दो दफा शर्फ हासिल हुआ। पहली दफा जब आप अपने घर वालों समेत मिस्र जा रहे थे तो अल्लाह ताला ने ऐसे ही हालात पैदा कर दिए कि आप इस वादी में आग देकर वहां पहुंच गए, और इसी मकाम पर, इसी मौके पर आपको मनसबे नबूवत से सरफराज किया गया, और दूसरी दफा जब तौरात लेने की गरज से आप वहां गए थे। और अब जो है यही बात बताई जा रही है कि जब उसने पुकारा था, इज नादाहू रब्बहू, किसने पुकारा था? मूसा अलैहिस्सलाम को उसके रब ने पुकारा था। इज नादाहू रब्बहू, कितना शर्फ है, कितनी फजीलत है, कितना मर्तबा है कि मूसा अलैहिस्सलाम को आपके रब ने पुकारा, और बिलवादिल मुकद्दस तुआ। तो मुफस्सरीन ने एक इसके मानी ये बयान किए हैं कि वो मुकद्दस वादी जिसका नाम तुआ था, और इसके अलावा एक मानी ये भी बयान किए गए कि वो वादी जो दो मर्तबा मुकद्दस की गई, क्योंकि एक दफा उसे उस वक्त मुकद्दस किया गया जब पहली मर्तबा अल्लाह ताला ने मूसा अलैहिस्सलाम को मुखातिब किया, और दूसरी दफा उसे उस वक्त मुकद्दस किया गया जब हजरत मूसा अलैहिस्सलाम मिस्र से बनी इसराइल को निकाल कर इस वादी में लाए। और जो है अरबी मुहावरे में जा आबाद तुआ जो है इसके मानी होते हैं कि फला शख्स मेरे पास रात का कुछ हिस्सा गुजरने के बाद आया। जा आबाद तुआ के मानी है फला शख्स मेरे पास रात का कुछ हिस्सा गुजरने के बाद आया। तो फिर इसके एक मानी ये भी बयान किए जाते हैं कि रात के वक्त वादिये मुकद्दस में पुकारा, क्योंकि आप देख लीजिए कि यहाँ पे है बा की बा जो है इसका सिला भी आया है ना, बिल वादी अल मुकद्दस तुआ, के तुआ की मुकद्दस वादी में उसे पुकारा था, और वो कौन थे? मूसा अलैहिस्सलाम, पुकारने वाला अल्लाह ताला। इज़हब इला फिरऔन इन्नहु तगा। अब सवाल ये पैदा होता है कि अल्लाह ताला ने मूसा अलैहिस्सलाम को क्यों पुकारा, उन्हें नबुव्वत से सरफराज किया, उन्हें बताया कि अब आपको जो है वो नबी बना दिया गया है, और नबी बनाते ही आपको ये पैगाम दिया कि आप फिरौन के पास जाइए। इज़हब इला फिरऔन इन्नहु तगा, इज़हब ऑर्डर का सीगा है कि आप जाइए फिरौन के पास। फिरौन कौन था? ये मिस्र का बादशाह था, और फिरौन जो था मिस्र में बनने वाले हर बादशाह का लकब था, टाइटल था। और फिरौन जो है वो समझा जाता था कि उनके यहाँ जो जैसे सूरज की पूजा की जाती थी, तो सूरज का अवतार जो है वो फिरौन को समझते थे। तो मूसा अलैहिस्सलाम को अल्लाह ताला ने हुक्म दिया कि आप फिरौन के पास जाइए। अब हुक्म जो दे दिया गया, लेकिन सवाल ये है कि क्यों क्यों फिरौन के पास जाइए। फिरौन जो मिस्र का बादशाह था, उसके अंदर एक बड़ी खतरनाक बीमारी पैदा हो गई थी, बड़ी ही शदीद किस्म की मूजी बीमारी, और वो है इन्नहू तगा, कि वो सरकिश हो गया है, तुगयानी। समंदरों में तुगयानी आती है तो बगावत पे आमादा करती है, फिर इर्द गिर्द के इलाकों को भी समंदर की तुगयानी अपनी लपेट में ले लेती है। और जब इंसानों में ये तुगयानी आती है, सरकशी आती है, इसका मतलब क्या होता है कि इंसान जो है वो अपने आप को जो है वो बड़ा समझने लगा है, उसके अंदर गुरूर पैदा हो जाता है, उसके अंदर किब्र पैदा हो जाता है। तो बताया जा रहा है कि फिरौन के अंदर किब्र पैदा हो गया है, इन्नहू तगा। अब आप देखें कि इन्ना की जो आया है, इन्ना का लफ्ज, और ये क्या है, ये ताकीद के लिए है, इन्नहू तगा, के बेशक वो सरकिश हो गया है, वो अपने आप को जो है वो खुदा समझने लगा है, उसने रब्बे आला होने का दावा किया। और ये जब्बाराना रवैया है कि अल्लाह ताला की खुदाई में किसी का ये दावा कि वो लोगों का रब्बे आला है, ये सबसे बड़ी बगावत है। इन्नहु तगा फकुल हल लका इला अन तजक्का, फकुल हल लका, बस कहिए, फकुल कुल भी ऑर्डर का सीगा है। अब सारी बात को समेट के फा कह दिया गया, और कुल आप कहिए, हल लका क्या है तेरे लिए, इला अन तजक्का, के तू पाकीजगी इख्तियार करे, क्या तू इसके लिए तैयार है कि तू पाकीजगी इख्तियार करे, पाकीजा हो जाए। ये जो तज़किया है, तज़क्का, ये किसे कहते हैं? तज़क्का का लफ्ज कुरान में वसी मानों में इस्तेमाल हुआ है, खुद सरी, अनानियत, जुल्म से पाक जिंदगी, जो अल्लाह ताला से डरने वाले बंदों की जिंदगी होती है, उसको तज़किया कहते हैं। तज़किया, ज़ाकाफ या भी आता है और ज़ाकाफ वो भी आता है, और इसके मानी होते हैं कि अपनी जो अपने अंदर जो सरकशी पाई जाती है, जो किब्र के जरासीम पाए जाते हैं, और अपने आप को जो बड़ा समझा जाता है, तो वो रवैया जो है वो छोड़ दिया जाए। इंसान मुसलमान होने के लिए, मुती बनने के लिए तैयार हो जाए। क्या तू इसके लिए तैयार है कि तू तज़किया इख्तियार करे? तो तज़किया पाकीजगी को भी कहते हैं, और बुरे जज्बात को खत्म करते हुए, दबाते हुए, नेकी के जज्बात को जो है वो अपने अंदर परवान चढ़ाना। और तज़किया का लफ्ज कुरान में बहुत दफा आया है, और हत्ता के नबी सल्लल्लाहु अलैहि वसल्लम के बारे में भी कहा, सूरज जुमा आयत नंबर 2 में रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की बेसत का यही मकसद बताया, हुवल्लज़ी बअसा फिल उम्मीयीना रसूलन मिनहुम यतलू अलैहिम आयातिही व युज़क्कीहिम। के रसूल सल्लल्लाहु अलैहि वसल्लम की बेसत का क्या मकसद बताया कि उन्हीं में से एक रसूल, उम्मीयों में से एक रसूल, उन्हीं में से जो उनको सुनाता है उसकी आयात, और उनको पाकीजा बनाता है। तो ये पाकीजगी जो है, अकीदे की पाकीजगी, इखलाक की पाकीजगी, किरदार की पाकीजगी। तो अकीदे, इखलाक और आमाल में पाकीजगी इख्तियार करना तज़किया है, और दूसरे इसके मानी बयान किए जाते हैं, इस्लाम कबूल करना। मसलन आप देख लीजिए कि कुरान मजीद में हमें ये लफ्ज और भी मिलता है, कद अफलाह मन ज़क्काहा व कद ख्वाब मन दस्साहा। तो आप सोचिए कि वक्त का बादशाह फिरौन اور اس کی سرکشی کا حال یہ ہے کہ اللہ تعالیٰ نے موسیٰ علیہ السلام کو پیغمبری دیتے ہی جو حکم دیا ہے وہ یہ کہ فرعون کے دربار میں جا کہ خطرناک بیماری اس کے اندر ہے، اور وہ یہ کہ وہ سرکش ہو گیا ہے۔ پھر آرڈر کا صیغہ کہ اسے کہہ حلک الا ان تزکا، کیا تو اس کے لیے تیار ہے کہ پاکیزگی اختیار کرے؟ وَأَهْدِيَكَ إِلَىٰ رَبِّكَ فَتَخْشَىٰ وَأَهْدِيَكَ۔ اب آپ دیکھیے کہ فرعون کے اندر تو ایک ہی بھوت سوار تھا اور وہ تھا اپنی خدائی کا دعویٰ، اور اب اسے جو ہے یہ کہا جا رہا ہے کہ وَأَهْدِيَكَ کہ میں تیری رہنمائی کروں، اور یہ رہنمائی کرنے والے کون ہیں؟ موسیٰ علیہ السلام۔ وَأَهْدِيَكَ اور میں رستہ بتاؤں گا تجھ کو، الی ربک تیرے پروردگار کی طرف، فتخشا پس تو خوف کرے، خشیت۔ تو بات کرنے کا مقصد، رہنمائی کرنے کا مقصد جو ہے وہ رب کی راہ دکھانے کا مقصد ایک ہی ہے، اور وہ یہ کہ توحید کا راستہ اختیار کر، ایک اللہ کا جو ایک اللہ کی جو حاکمیت ہے اس کا جو ہے وہ خدا ہونا ہے، اس کو تو تسلیم کر لے۔ اور آپ دیکھیں کہ جب انسان توحید اختیار کرتا ہے، عبادت کا راستہ اختیار کرتا ہے، تو اس کے دل میں ایک خوف پیدا ہوتا ہے اللہ کی پکڑ کا اور اللہ کی باز پرس کا اور اس کی ہدایت کی راہ پر چلنے کا، کہ میں کیسے اللہ کا بہترین بندہ جو ہے وہ بن جاؤں۔ تو اسے کہا جا رہا ہے کہ موسیٰ علیہ السلام سے کہ آپ فرعون سے کہیے وَأَهْدِيَكَ کہ میں تیری رہنمائی کروں گا، الی ربک تیرے رب کی طرف، صرف میرا ہی رب نہیں تیرا رب بھی ہے۔ اور رہنمائی کرنے کا، راستہ بتانے کا مقصد یہ نہیں ہے کہ شخصیت پرستی ہو، کہ موسیٰ کا نام بلند ہو، یہ نہیں ہے کہ لوگ موسیٰ کو رب بنا لیں، بلکہ موسیٰ علیہ السلام نے یہ کہا کہ مقصد یہ ہے کہ میں بتاؤں کہ تمہارا اور تمام جہان کا رب کون ہے، جس سے سب کو ڈرنا چاہیے۔ فَأَرَاهُ الْآيَةَ الْكُبْرَى، پھر اس کو جو ہے وہ فَأَرَاهُ، پھر اس نے دکھائی اس کو الْآيَةَ نشانی، الْكُبْرَى بڑی۔ اب موسیٰ علیہ السلام نے اسے جو ہے وہ بڑی نشانی دکھائی، اور یہ بڑی نشانی کیا ہے؟ عصا کا اژدہا بن جانا۔ اب اس سے بڑی نشانی اور کیا ہو سکتی ہے کہ ایک بے جان لاٹھی سب دیکھنے والوں کی آنکھوں کے سامنے الانیہ اژدہا بن جائے۔ جادوگر اس کے مقابلے میں لاٹھیاں اور رسیوں کے جو مصنوعی اژدہے بنا کر لائے، وہ ان سب کو نگل گئی۔ اب آپ دیکھ لیں کہ موسیٰ علیہ السلام کی بے جان لاٹھی کہ جب وہ اس کو چھوڑتے ہیں تو اژدہا بن کر سب کو اس نے نگل لیا، اور جب وہ ہاتھ میں پکڑتے ہیں پھر وہ لاٹھی کی لاٹھی بن کر رہ جاتی ہے۔ تو یہ اس بات کی سری علامت ہے کہ یہ تھی وہ سری علامت جسے موسیٰ علیہ السلام کو اللہ رب العالمین نے دیا تھا، اور دینے کا مقصد کیا تھا کہ آپ فرعون کی طرف جائیے اور اسے ڈرائیے۔ ایک تو اس سے مراد ہے عصا کا اژدہا بننا، کیونکہ بڑی نشانی کہا جا رہا ہے نا، تو بڑی نشانی سے یہ مراد ہے۔ دوسری رائے یہ ہے کہ عصا کے ساتھ جو ہے وہ ید بیضا بھی ہے کہ چمکتا ہوا ہاتھ، اور تیسری بھی رائے یہ ہے کہ اس سے مراد وہ آیات تسع ہیں، وہ سب بڑی نشانی تھی، اور آیا کا لفظ پھر یہاں پہ استعمال ہوا ہے اسم جنس کے طور پہ، یہ سب بڑی نشانیاں تھیں۔ فَكَذَّبَ وَعَصَى، اب فرعون کا رویہ بتایا جا رہا ہے کہ فرعون نے پس اس کو جھٹلا دیا۔ فا جو ہے بات کو سمیٹ رہا ہے۔ فرعون کا رویہ کیا تھا کہ معجزات دیکھنے کے بعد بھی فرعون نے موسیٰ علیہ السلام کو اللہ کا رسول تسلیم نہیں کیا، اسے موسیٰ علیہ السلام کو فرعون نے جادوگر کہا، تکذیب کر دی۔ وَعَصَى اور اس کے معنی ہے اس نے نافرمانی کی، نافرمانی ہی کرتا رہا، اپنی مرضی کرتا رہا۔ ثم ادبر یسعى، پھر پلٹا، دبر سے ہے پیٹ کے لیے استعمال ہوتا ہے، تو ادبر، پھر وہ پلٹا۔ اور پلٹنے کے معنی کیا ہیں؟ पे आप पहले भी पढ़ चुकी हैं कि मिस्र से माहिर जादूगरों को बुलवाया, क्योंकि पलटने का मतलब यह है कि उसने मूसा अलैहिस्सलाम को जादूगर समझा और उसने माहिर जादूगरों को पूरे मिस्र से जमा किया और फिर उसने मेले का दिन मुंतखब किया और वो ये चाहता था कि उसके जादूगर जो हैं मूसा अलैहिस्सलाम को हरा दें, क्योंकि उसने जो है वो जादूगर का जो है वो मूसा अलैहिस्सलाम को जो है वो ताना दिया और वो लोगों को ये यकीन दिलाना चाहता था कि मूसा अलैहिस्सलाम कोई नबी नहीं है बल्कि एक जादूगर है। और लाठी का अजदहा बनाने का जो करिश्मा उसने दिखाया था तो दूसरे जादूगर भी ऐसा कर सकते हैं। तो ये है उसका पलटना कि मूसा अलैहिस्सलाम को और आपकी पैगंबरी को झुटलाने के लिए उसकी तदबीरें करना, जमीन में फसाद पैदा करना, फसाद फैलाना और मूसा अलैहिस्सलाम को सताना। तो ये जो यहाँ पे है ना कि वो उसने इनकार किया और वो पलटा, तो पैगंबरी का इनकार और आपको झुटलाने के लिए तदबीरें, सुम्मा अदबरा यसा, और यसा का मतलब क्या होता है, दौड़ धूप, कि एक कोशिश नहीं, यसा तदबीरें करने लगा, दौड़ने लगा, भाग दौड़ करने लगा, सही करने लगा। फहशर फनादा, बस उसने जमा किया। और आप देख लीजिए कि हशर के हाँ अपने उसने हांक पुकार देने वाले दौड़ा दिए, हरकारे दौड़ा दिए, उसने जो है वो लोगों को जमा किया, तमाम बासर अफराद को जमा किया ताकि कहीं उसकी खुदाई जो है वो सिमट ना जाए, मिट ना जाए, खत्म ना हो जाए। फनादा, फिर इसने पुकारा। अब आप देख लें कि आपको पता ही है कि ये फनादा इसके मानी क्या है, नून दाल और इसके बाद क्या आता है, या। ये लफ्ज जो है इस्तेमाल किया जाता है कि नदी से आया है, नदी में जैसे पानी होता है ना, तो मुंह के अंदर जब नमी होती है, रतूबत होती है, तो इंसान जो है वो ऊंची आवाज जो है वो बुलंद कर सकता है, बुलंद आवाज से पुकारता है, मनादी करने वाला, ऊंची आवाज में पुकारने वाला। तो उसने जो है वो पुकार कर कहा, क्या कहा, फकाल अना रब्बुकुमुल आला, मैं तुम्हारा सबसे बड़ा रब हूं। और फिरौन ने ये दावा जो है बड़े जोरों शोर से किया। फिरौन का ये दावा कि मैं तुम्हारा सबसे बड़ा रब हूं, अब ये क्या था, ये शिर्क था, ये कुफ्र था और ये इसका बहुत बड़ा गुनाह था। अभी आपने पीछे ही पढ़ा कि इन्नहु तगा आयत 17 में, तो इस बीमारी का जो उसके अंदर पाई जाती थी, ये सरकशी, तकब्बुर, अपने आप को बड़ा समझना, ये उसका इजहार है, अना रब्बुकुमुल आला, कि मैं तुम्हारा सबसे बड़ा रब हूं। और कुरान मजीद में कई मकामात पर उसका ये दावा नकल किया गया है। सूरत शोरा आयत 29, एक मौके पर इसने हजरत मूसा अलैहिस्सलाम से कहा कि अगर तुमने मेरे सिवा किसी और को खुदा बनाया तो मैं तुम्हें कैद कर दूंगा। फिर एक और मौके पर उसने अपने दरबार में लोगों को खिताब करके कहा, ऐ सरदारान कौम, मैं नहीं जानता कि मेरे सिवा तुम्हारा कोई और खुदा भी है। सूरत कसस आयत 38। तो कई मौकों पर ये दावा करता है, मसलन सूरत ज़ुखरुफ आयत 53 कि अगर मूसा खुदा का भेजा हुआ होता तो क्यों ना इस पर सोने के कंगन उतारे गए, या इसके साथ मलाइका इसकी उर्दली में क्यों ना आए। तो बहरहाल फकाला अना रब्बुकुमुल आला, और आज भी बहुत से लोग इसका दावा करते हैं, वो कहते हैं कि मैं, और उनके अंदर किब्र जो है वो इतना ज्यादा पाया जाता है कि वो अपने आप को अल्लाह के आगे झुकाने के लिए तैयार नहीं होते। एक तो फिरौन ने दावा किया था और आज खानदानों में, घरों में और सोसाइटी में और मुसलमानों के अंदर ये किरदार पाया जाता है। और कैसे पता चलेगा, तुगयानी, तुगयानी तगा की बीमारी पाई हो, उसमें पाई जाती है। और तुगयानी तगा की जो बीमारी है ये क्या है कि इंसान अल्लाह के अहकामात के मुकाबले में अपने आप को बड़ा समझे। فَأَخَذَهُ اللَّهُ نَكَالَ الْآخِرَةِ وَالْأُولَى فَأَخَذَهُ اللَّهُ پس پکڑ لیا اس کو. اخذ کرنا مطلب کیا ہوتا ہے؟ ویسے تو ہوتا ہے کہ جیسے کسی چیز کو لے لینا, سیکھ لینا. اب یہاں پہ کیا ہے؟ فَأَخَذَهُ اللَّهُ پس پکڑ لیا اس کو, پکڑا اسے فرعون کو کس نے؟ اللہ, اللہ نے. تو وہ جس نے دعویٰ کیا تھا کہ انا ربکم العلیٰ, رب ہونے کا اور رب بھی سب سے بڑا, تو اس کو جو دراصل سب سے بڑا اللہ ہے اس نے اس کو پکڑ لیا. نکال الآخرۃ والاولی, اور یہ جو پکڑ تھی کیا تھی؟ نکال الآخرۃ, عذاب آخرت کا, والاولی اور دنیا کا. نکال کسے کہتے ہیں؟ نون کاف لام کا لفظ آپ پہلے بھی پڑھ چکے ہیں, اور اس کے معنی ہوتے ہیں کہ جیسے بیڑی وغیرہ. بیڑی سے کیا کیا جاتا ہے؟ بیڑیاں جو ہاتھوں کو پہنائی جاتی ہیں, یا پھر پاؤں کے اندر ڈال دی جاتی ہیں زنجیریں. تو مقصد یہ ہوتا ہے کہ مجرم کچھ کر نہ سکے, بھاگ نہ سکے, دوڑ نہ سکے. اچھا, بیڑیاں جو ہیں یہ ایک ایسی سزا ہے کہ دوسرے بھی اس کو دیکھتے ہیں نا تو ایک عبرت ہوتی ہے. مثلاً اب جو ہے استاد طالب علموں کو کلاس میں ناراض ہو رہا ہے, انہوں نے ہوم ورک نہیں کیا, وہ چھٹیاں کرتے ہیں اور صحیح سے ہوم ورک نہیں کرتے, امتحان نہیں دیتے. ویسے اب استاد کو شاید یہ حق نہیں رہا, پہلے زمانے کی بات ہوگی. اب تو استاد کو شاگرد اگر ڈانٹے ہیں تو پھر بات صحیح ہے کہ استاد کو یہ حق بھی نہیں ہے کہ وہ طالب علموں سے پوچھے کہ آتے کیوں نہیں ہو, اور ہوم ورک کیوں نہیں کرتے ہو, اور پیپر صحیح سے حل کیوں نہیں کیا, اتنا گندا حل کیوں کیا ہے, یا یہ کہ چھٹیاں کیوں کرتے ہو. تو ایک چھوٹی سی تھی, اور بڑی بہن میری فوت ہو گئی, یہ کوہاٹ کی بات ہے. اور کوہاٹ میں ہمارے ابا جان چونکہ ایئر فورس میں تھے تو ہم 7 سال رہے, اور وہیں پرائمری تک میں نے تعلیم حاصل کی 5ویں تک. تو وہاں پہ ایک سپیچ کمپٹیشن ہوا تھا, استاد کی سختی ماں باپ کی شفقت سے بہتر ہے, اور اس میں انہوں نے فرسٹ پرائز لیا تھا. تو اصل بات کیا ہے کہ یہ جیت گئی تھی, یہ ایک ڈیبیٹ تھی تو میری بہن وہ جیت گئی. تو وہ اس وقت چھوٹی تھی, سمجھ میں نہیں آئی بات, لیکن بعد میں یہ بات سمجھ میں آئی. اور وہ کیا تھی کہ آپ سوچیں کہ پوری ڈیبیٹ اس پر ہوئی, اور حتیٰ کہ وہ جو ڈیبیٹ کرنے والی طالبہ تھی وہ اس کو جیت گئی نا. تو استاد کی ایسی سزا کہ دوسرے بھی اس کو دیکھیں اور عبرت حاصل ہو, تو یہ بھی نکال ہے. مثلا تعلیم کو باہر کھڑا کر دیا جائے, ایک زمانے میں یہ رواج تھا نا کہ وہ کمرے سے باہر کھڑا کر دیتے تھے, تب اس بچہ جو تھا وہ اندر آتا تھا کہ باہر نہ کھڑا کرے, سب لوگ دیکھیں گے, وہ ہمارے پڑوسی بھی دیکھیں گے, اور بہن کو یا بھائی کو پتا چل جائے گا اسکول میں, وہ گزرتے ہوئے دیکھ لیں گے. تو نکال جو ہے وہ ایسی سزا کو کہتے ہیں کہ جو عبرت انگیز سزا ہو, عبرت انگیز عذاب, جسے دوسرے بھی دیکھیں اور ان کو عبرت ہو. تو دنیا میں یہ کیا ملا کہ وہ سمندر کی موجوں کے حوالے کر دیا گیا, اور اس کی لاش کو اللہ نے عبرت بنا دیا, اور آخرت میں جہنم کے عذاب میں اس کو ڈال دیا جائے گا. اور آپ یہ بھی پڑھ چکی ہیں کہ وہ صبح و شام آگ پر پیش کیے جاتے ہیں. یہ ہے فَأَخَذَهُ اللَّهُ نَكَالَ الْآخِرَةِ وَالْأُولَى, کہ دنیا اور آخرت دونوں جگہ میں آخر کار اللہ نے انہیں عذاب میں پکڑ لیا. اِنَّ فِي ذَلِكَ لَعِبْرَةً لِّمَن يَخْشَى, یہ ہے قصہ موسیٰ علیہ السلام اور فرعون کی کو بیان کرنے کی وجہ. قصہ کیوں بیان کیا گیا, یہ کہانیاں کیوں سنائی جاتی ہیں؟ دل لگی کے لیے نہیں. قرآن میں جتنے بھی انبیاء کے اور قوموں کے واقعات آئے ہیں تو ان کا مقصد عبرت دلانا ہے. نتیجہ, مضمون سے نچوڑ کیا نکلا, ان فی ذالک, بے شک در حقیقت اس میں جو ہے وہ ہے لعبرتن, ایک عبرت. عبرت کا مطلب کیا ہوتا ہے؟ عبرہ, عبور کرنا, کہ پانی کے اندر ہی ایک جگہ سے دوسری جگہ چلے جانا. اب عبرت کے مطلب یہ ہوتے ہیں, ہوتا ہے کہ ایک واقعے سے جو ہے اس کے جو واقعے کے اندر جتنے کردار ہیں اور جو بھی حادثات ہیں اور جو بھی واقعات ہیں, تو جب قاری کہنے والا اس کو کہہ رہا ہے تو سننے والے جو ہیں ان کو عبور کرتے ہوئے, ان میں سے گزرتے ہوئے وہ ان کے دل و دماغ میں اترتے چلے جائیں, اور وہ اس سے نتیجہ اخذ کریں اور وہ ان سے سیکھتے چلے جائیں. تو عبرت حاصل کرنا, اسے سبق لینا. تو اس میں عبرت ہے موسیٰ علیہ السلام اور فرعون کے واقعے میں کن لوگوں کے لیے؟ لِمَن یَخْشَى، جو کہ ڈرے. ہر شخص اسے عبرت نہیں حاصل کر سکتا، صرف وہی کر سکتا ہے جس کے اندر خشیت پائی جاتی ہے، جس کے اندر ڈر اور خوف پایا جاتا ہے. اور یہ جو ڈر ہے یہ کس چیز کا؟ اللہ کی پکڑ کا ڈر، اللہ کی سزا کا ڈر، اور جو ہے وہ اپنے گناہوں کا ڈر. ہر اس شخص کے لیے جو ڈرے کہ اللہ اور اللہ کے رسول کو جھٹلانے کا پھر انجام کیا ہوتا ہے، تو وہی انجام ہوگا جو فرعون دیکھ چکا ہے. پھر اس کے بعد آیت نمبر 27 سے لے کر 33 تک اللہ تعالی نے جو ہے وہ دلیل دی ہے، اور یہ دلیل دی ہے آسمان سے بھی اور زمین سے بھی، آفاق سے دلیل دی ہے، اور یہ دلیل جو ہے علمی بھی ہے اور سفلی بھی ہے، اوپر کی اور نیچے کی. اور مقصد یہ ہے کہ وہ رب جو یہ سب کچھ کر سکتا ہے تو پھر وہ قیامت کیوں نہیں لا سکتا؟ اَأَنتُمْ أَشَدُّ خَلْقًا أَمِ السَّمَاءُ بَنَاهَا. اَأَنتُمْ أَشَدُّ، کیا تم کو اشدو زیادہ مشکل ہے؟ اشدو اسم تفصیل ہے، کیا مشکل ہے؟ کیا تمہارا جو ہے وہ زیادہ مشکل ہے؟ خلقن بنانا، تخلیق کرنا، کیا تمہاری تخلیق زیادہ سخت کام ہے؟ ام السماء، یا آسمان کی؟ لوگوں بتاؤ کہ تمہارا بنانا زیادہ مشکل ہے یا کہ آسمان کا؟ اب آسمان دیکھیں کہ یہاں پہ آسمان سے مراد پورا عالم بالا ہے، بے شمار ستارے، سیارے، بے حد و حساب گلیکسیز، انگنت کہکشائیں جو اس کے اندر پائی جاتی ہیں، کیا اس کا بنانا زیادہ مشکل ہے یا انسان تیرا جو ہے وہ مرنے کے بعد دوبارہ اٹھا کھڑا کرنا؟ کہ جب تم مر کھپ جاؤ گے تو تمہیں جو ہے میں دوبارہ پیدا کر دوں، یہ زیادہ مشکل ہے یا آسمان کا بنانا؟ بنا ہا، آسمان جو ہے وہ مؤنث ہے، تو ہا کی ضمیر آئی ہے، ہا کا جو ہے یہاں پہ اشارہ آیا ہے، رفع سم کہا، بلند کیا اس کی چھت کو، فسوہا، پھر اس کا توازن قائم کیا. اب آپ دیکھیں کہ سمک جو ہے یہ کسے کہتے ہیں؟ سین میم کاف، اس کے معنی ہوتے ہیں بلند کرنا، موٹا، دبیز کرنا، اور چھت کی موٹائی، ہر اونچی اور موٹی چیز کا جو قد و قامت ہوتا ہے اسے کہا جاتا ہے. اب آپ دیکھیں کہ موٹائی سے مراد کیا ہے. مثلاً آپ دیکھیں کہ یہ میرے پاس جو ہے یہ دو کاغذ ہیں، اور ایک ہوتا ہے نا کہ ویسے کوئی بہت موٹا ہو، یہ مراد نہیں ہے. اب آپ دیکھیں کہ ایک تو ہے اس کی لمبائی، اور ایک ہے کہ کاغذ بہت باریک ہے یا پھر وہ لمبا ہے، یعنی لمبا بھی ہے اور باریک ہے، لیکن اس کے ساتھ تھکنیس، یعنی دبیز ہونا تھکنیس کو کہتے ہیں، اس کی موٹائی، تھکنیس، سمک کا لفظ. اور یہ لفظ جو ہے ویسے مچھلی کے لیے بھی استعمال ہوا ہے، ہاں، لیکن قرآن میں نہیں آیا یہ لفظ، ہود کا آیا ہے، ذنون آیا ہے، لیکن ویسے عربی زبان میں سمک مچھلی کو بھی کہتے ہیں. تو اب یہاں پہ ذکر کیا جا رہا ہے کہ رفع سم کہا، کہ بلند کیا اس کو، تو اس کی جو تھکنیس تھی، اس کی جو اس کو جو خوب اونچا بنایا، اونچی قائم کی. اور ساتھ ہی سم کا لفظ پھر مفسرین نے یہاں پہ چھت کے معنی میں استعمال کیا ہے کہ اس کی تھکنیس، اس کی بلندی، اونچائی کیسی ہے. فسواہا، پھر اس کا توازن قائم کر دیا. توازن قائم کرنا سے مراد یہ ہے کہ آسمان کو ہموار بنا دیا. مثلاً آپ دیکھیں کہ یہ ٹیبل جو میرے پاس ہے، اب جب لکڑی سے تراش خراش کر اس کو بنایا گیا ہوگا تو کیا ہے، اوپر نیچے، اور اس کے اندر جو ہے بعض اوقات لکڑی کے ایسے جو ہے وہ ریزے یا تراشے ہوتے ہیں کہ برادہ لکڑی کا، کہ موٹا ہونا، سخت ہونا، بعض اوقات انگلیاں یا جسم کو بھی لگتا ہے، لیکن پھر کیا ہے، رگڑ رگڑ کر اس کو بالکل مناسب کر دیا جاتا ہے. یا زیور جب بنتا ہے تو کھردرا ہوتا ہے، پھر اس کو وہ رگڑائی کرتے ہیں، اور اس کے بعد جو ہے رگڑائی، دھلائی اور مختلف مراحل سے گزار کر پھر اس کو ایک بالکل بیلنس کر دیا جاتا ہے. تو یہاں پہ آسمان کے لیے کہا جا رہا ہے کہ پھر اس کا توازن جو ہے اس کو قائم کر دیا. وَأَغْطَشَ لَيْلَهَا، اور ڈھانکی اس کی رات و اغتشا, اور اغتشا کا لفظ جو ہے یہ استعمال کیا جاتا ہے کہ تاریکی کے لیے, تاریکی ہونا, اندھیرا ہونا. اور یہ جو تاریکی ہے یا یہ جو اندھیرا ہے یہ انسان کے لیے بھی ہے, جیسے رجل اغتش, کوئی انسان جو کہ جس کی نظر کمزور ہو اور جو جس کی نظر چندھیائی بھی ہو, تو چندھا آدمی یا جس کی نظر جو ہے وہ چندھیائی بھی ہے, تو اس کے لیے بھی یہ لفظ جو ہے وہ استعمال کیا جاتا ہے. پھر آپ یہ بھی دیکھیے کہ یہاں پہ اس کا پھر روٹ کیا ہے, غین توشین, غین توشین, تو انسان کے لیے بھی ہے. اور جب آسمان, کیونکہ دن کے وقت اس کے اوپر ایک روشنی ہوتی ہے, سورج ہوتا ہے, اور سورج کی جو روشنی ہے اس کی جو گرمی ہے, تو اس وقت ہم کیا کرتے ہیں کہ ہم جو ہے وہ اپنے کام کاج کرتے ہیں, اپنے آپ کو سمیٹتے چلے جاتے ہیں. لیکن پھر کیا ہوتا ہے کہ سورج ڈوب جاتا ہے اور رات کی تاریکی جب چھا جاتی ہے تو اس وقت جو ہے ہم اپنے سارے کاموں کو جو ہے وہ سمیٹ لیتے ہیں, کیونکہ ہر طرف جو ہے وہ اندھیرا ہوتا ہے. پھر انسان کوئی بھی کام جو کرنا چاہتا ہے, جو دن کی روشنی میں کرنا چاہتا تھا, وہ نہیں کر سکتا. اور ویسے کتنی بھی یہ لائٹنگ دیکھ لیں یا جتنا بھی باقی آپ انتظام دیکھ لیں, تو اس کی وہ بات نہیں ہے جو کہ دن کی روشنی کی ہے. اور تاریکی کا چھا جانا, اس کے لیے قرآن میں 6 لفظ آئے ہیں, اور غطشا کا تیسرا درجہ ہے, رات کا تاریک ہونا, نظر کا کمزور ہونا یا نظر کا دھندلا جانا. تو رات کی تاریکی کو بھی غطاش اس لیے کہتے ہیں کہ اس وقت ہر چیز جو ہے وہ تاریکی میں دھندلی ہوئی نظر آتی ہے. وَأَغْطَشَ لَيْلَهَا, اور اس کی رات جو تھی وہ رات جو تھی اس کو تاریک کر دیا, اس نے تاریک کی رات اس کی. وَأَخْرَجَ دُحَاهَا, اور اس کا دن نکالا. اب آپ دیکھیں کہ دُحَاها, اور دُحا کا لفظ جو ہے یہ کون سا وقت ہوتا ہے, چاش کا وقت, جب سورج جو ہے وہ خوب چڑھ جاتا ہے اور جب جو ہے وہ دھوپ نکل آتی ہے. اور یہاں پہ دُحا کو بھی اور لیل کو بھی آسمان کی طرف منسوب کیا گیا ہے, کیونکہ آسمان کا سورج جب غروب ہوتا ہے تو رات آتی ہے, جب اس کا سورج طلوع ہوتا ہے تو دن نکل آتا ہے. تو اب دونوں کی نسبت جو ہے وہ آسمان کی طرف کر دی گئی. والارض بعد ذلك دحاها, اور رات اس کے بعد, دحاها اس کو پھیلا دیا, اس کو بچھا دیا. اب یہاں پہ زمین کو بچھانے کا ذکر کیا گیا ہے, اور ایک بات آپ یاد رکھیں کہ دال, ہا, اور پہلے بھی آپ اس کو پڑھ چکی ہیں, کیا پڑھا تھا, دال ہا, یا لکھ کر اوپر جو ہے آپ الف ڈال دیجئے, دہا. تو دہا, دہا جو ہے کہتے ہیں کہ دہل بطن, پیٹ کا بڑا ہو کر نیچے کی جانب لٹک جانا. دہل مطر الحصا, یہ آپ یاد کر لیں تو اس سے آپ کو یہ معنی بھولے گا نہیں. دہل مطر الحصا, حصا کہتے ہیں کہ بارش کنکریوں کو دور دور تک بہا کر لے گئی. دہا بہا کے لے گئی, دور لے گئی. المطر بارش, الحصا آپ یاد رکھنا, گننا ادھا لفظ بھی ہے اور دوسرا کیا ہے, ہاں حصا. تو اب بارش کنکریوں کو دور دور تک بہا کر لے گئی, تو گویا کہ کنکریاں جو ایک جگہ تھی, بارش جب ہوئی تو دور تک دور تک اس کو بچھا دیا, پھیلا دیا. کہتے ہیں دہا اور توہا دونوں ہم مانی ہیں, ایک ہی لفظ ہے, اور مختلف علاقوں کے لوگ جو تھے الگ الگ تلفظ کی وجہ سے کوئی اس کو توہا کہنے لگا اور کوئی اس کو دہا کہنے لگا, کہ اس کا پھیلایا اور اس کا بچھایا, کیونکہ قرآن میں دونوں لفظ آئے ہیں, ایک ایک ہی بار آئے ہیں اور معنی دونوں کا ایک ہی ہے. بعض پھر یہ کہتے ہیں کہ یہ جو دہا ہے اس کے اندر گلائی کا تصور بھی پایا جاتا ہے. اب آپ دیکھ لیں کہ دہوتن جو ہے شتر مرغ کے انڈے کو کہتے ہیں. شتر مرغ کا انڈا جو ہے کیا ہوتا ہے کہ जैसे गोल सा होता है, और जब शुतुरमुर्ग का अंडा होता है तो वो अंडा देख के सबसे उसको छुपा देता है, साइड में होकर, अलग होकर। तो उसको जो है फिर जैसे उसको मट्टी के अंदर रख कर अंडे को फिर ऐसे बिल्कुल कर देता है कि किसी को नजर भी ना आए, पता भी ना चले। तो बहरहाल इसके बाद जमीन को उसने बिछा दिया। यहाँ पे बिछाने फैलाने के लिए ये लफ्ज जो है वो इस्तेमाल किया गया है। दरअसल ये अल्लाह की रबूबियत की निशानियां हैं। आसमान, फिर जमीन, फिर ये रात और दिन, और मकसद ये है कि जो रब ये सारा कुछ करता है तो वो रब तुम्हें जब तुम मर जाओगे तो मरने के बाद जिंदा करके फिर खड़ा कर सकता है। जब जमीन को बिछा दिया तो हुआ क्या? अखरजा मिन्हा माहा व मरआहा, तो उसके अंदर से निकाला उसका पानी और उसका चारा। अब आप देख लीजिए कि सूरज के लिए जब आसमान पर आता है तो आसमान की तरफ क्या इशारा किया कि आसमान को बनाया, जब उसको तवाजुन उसका कायम कर दिया तो उसमें से दो चीजें, एक रात और उसका दिन निकाला। अब जमीन को जब मुतवाजन कर दिया तो जमीन में से भी दो चीजों का जिक्र है कि उसका पानी निकाला और उसका चारा निकाला। तो ये जो जमीन है ये अल्लाह की कुदरत की बहुत बड़ी निशानी है। और जमीन जो है यहाँ पे कहा जा रहा है कि उसमें से पानी निकाला, उसके अंदर से। तो ये पानी जो हम इस्तेमाल करते हैं ये क्या है? ये अल्लाह की कुदरत की निशानी है। अल्लाह ताला ने इसको जो है वो जमीन के अंदर से निकाला है। ये नहीं हम समझे कि हमारी मशीनें निकाल लेती हैं या कुएं निकालने में हम कामयाब हो जाते हैं, ये अल्लाह ही की जो है वो दीवी सलाहियतों को इंसान इस्तेमाल करता है तो जमीन में से पानी निकालता है। वह मर आहा, और चारा पैदा किया। अब आप देखिए कि यहां पे चारे से मुराद सिर्फ जानवरों का चारा नहीं है, वो तमाम नबातात मुराद हैं जो कि इंसान और हैवान दोनों की गिजा के काम आती हैं। और मर आहा का रूट क्या है? रा एन या। और वैसे राई गडलिए को भी कहते हैं जो कि चराता है, तो जानवर जो चरते हैं खाते हैं तो चारा उसके लिए भी इस्तेमाल होता है। और इसी तरह जो है ये राते आइन रत, ये सूरत यूसुफ में आप पढ़ चुकी हैं, सूरत यूसुफ आयत 12 में। तो कहते हैं कि रई और रत ये बिलमूम अरबी जबान में जानवर के चरने के लिए भी इस्तेमाल होते हैं और कभी कभी इंसान के चरने के लिए भी इस्तेमाल होते हैं। जैसे जब यूसुफ अलैहिस्सलाम के भाई जो थे वो यूसुफ अलैहिस्सलाम को अपने वालिद से लेकर गए थे कि हम जरा जा रहे हैं बाहर, तो क्या उन्होंने कहा था? अरसिल हु माना गदई यरता और यल अब, यरता का लफ्ज इस्तेमाल किया था कि ये कुछ चर चुगलेगा और हमारे साथ खेलेगा। तो रत रास्ता आइन भी जंगल में चल फिरकर फल तोड़ना और खाने के मानी में इस्तेमाल किया जाता है। वह मर आहा, फिर इसके मानी है जानवरों का चारा भी और इसके साथ इंसानों का चारा भी, इंसान जो भी ये नबातात और ये सब्जियां और चीजें खाता है। वल जिबाल अरसाहा, और पहाड़ इसमें गाड़ दिए। अब पहाड़ों का जिक्र क्यों किया कि अगर पहाड़ जो थे वो मेखों की तरह इसके अंदर गाड़े ना जाते तो जमीन जो थी फिर वो ढुलक जाती। वल जिबाल अवतादा, आप पढ़ ही चुकी कि पहाड़ जो है वो अल्लाह ताला ने मेखों की तरह जो है वो जमीन में गाड़ दिए हैं ताकि जमीन इधर उधर ना हो जाए। तो ये जो रासीन वो है ये जैसे ये जो कश्तियां या ये जो बहरी जहाज होते हैं उनका लंगर अंदाज होना के लिए भी इस्तेमाल किए जाते हैं। तो लंगर अंदाज होना क्या होता है उनका? ये बड़े बड़े पत्थर नीचे उनके रख दिए जाते हैं और बड़े बड़े रस्से जो हैं वो साइडों पर बांध दिए जाते हैं ताकि अब वो, क्योंकि जब पत्थर होते हैं तो उनके रास्ते में रुकावट बन जाते हैं, वरना पानी की तुगयानी उन समुद्री जहाजों को जो है वो बहा कर ले जा सकती है, वो कहीं से कहीं हो सकते हैं। तो उनको जमाने के लिए, एक जगह खड़ा करने के लिए जो है वो रस्से डाल दिए जाते हैं। वल जिबाल अरसाहा, तो ये जो पहाड़ है ना ये भी जैसे कश्तियां ही समझ लें कि खुश्की पर जो है वो अल्लाह ताला ने इनको कश्तियों की तरह लंगरअंदाज कर दिया, समुद्री जहाजों की तरह इनको जो है वो ठहरा दिया, गाड़ दिया पहाड़ों को ताकि जमीन इधर उधर ना चली जाए। मता अल्लाह कुंबले अनआमेकुम, तो फिर इस तरह से ये जमीन जो है इसमें हमारे लिए क्या है? मता अल्लाह कुम, समाने जीस्त, وَلِأَنْعَامِكُمْ اور تمہارے جانوروں کے لیے. تو یہاں پر آسمان اور زمین جو ہے ان دونوں کو اور پھر ان کے اندر کی نعمتوں کا ذکر کر کے ان کو قیامت اور زندگی بعد موت پر جو ہے وہ گواہ بنایا گیا ہے. اس کی دلیل دی گئی ہے کہ جو رب جس کی قدرت کی انہیں یہ نشانیاں ہیں وہ رب تمہیں مرنے کے بعد دوبارہ زندہ کر سکتا ہے. اور متان کے معنی کیا ہوتے ہیں؟ تھوڑی دیر کا فائدہ. تو یہ سارا جو رات دن کا چکر ہے, آرام کرنا ہے, تمہارا مزے کرنا ہے, یہ پانی, یہ خوراک, یہ پہاڑوں کو میخوں کی طرح مضبوط گاڑ دیا, یہ جو کچھ بھی ہے یہ بہت لمبے عرصے کے لیے نہیں ہے, یہ بہت تھوڑی دیر کے لیے ہے. اس کے بعد پھر کیا ہوگا؟ جب یہ تھوڑا عرصہ گزر جائے گا تو اب اللہ رب العزت یہاں پہ ایک اور بات بیان کر رہے ہیں. آیت 34 سے لے کر 41 تک باغیوں اور نافرمانوں کا انجام, کہ جب قیامت برپا ہوگی تو اس کے ساتھ جو اللہ کے نافرمان ہیں پھر ان کو کیا ملے گا؟ فَإِذَا جَاءَتِ الطَّامَّةُ الْكُبْرَى, فَإِذَا جَاءَتْ, پھر جب آ جائے گی. اب یہاں پہ مونس کا صیغہ استعمال کیا گیا ہے کہ وہ آ جائے گی, الطامتو, اور الطامتو یہ قیامت کا ایک نام ہے. اصل میں الطامہ اس کا روٹ ہے توئے میم میم, پانی سے بھرا ہوا اور ٹھاٹھے مارتے ہوئے سمندر کو بھی کہتے ہیں. کیونکہ جب سمندر جو ہے وہ پانی سے بھر جاتا ہے اور ٹھاٹھے مارتا ہے, لہروں کے اندر ایک طغیانی آتی ہے, تو اس کی طغیانی ہر طرف پھیل جاتی ہے, ہر ایک کو اپنی لپیٹ میں لے لیتی ہے. تو اتامہ ایسی آفت اور مصیبت کو کہتے ہیں جو تمام دوسری مصیبتوں پر حاوی ہو جائے. اتامہ ایک تو یہ ہے نا کہ کوئی مصیبت ہو, اور بہت سی مصیبتیں ہیں, لیکن تامہ ایسی بڑی مصیبت کو کہتے ہیں, ایسی بڑی آفت کو جو سب پر چھا جائے. اب آپ دیکھیں کہ بعض اوقات بعض گھروں میں بہت سے مسائل ہوتے ہیں. کل پرسوں ہی ایک عورت بات کر رہی تھی اور بہت پریشان تھی اور رو رہی تھی, کہہ رہی تھی کہ میاں کی جاب بھی نہیں ہے اور ان کے ہاں کوئی ڈیتھ بھی ہو گئی, اور بھی پریشانیاں تھیں, لیکن بچوں کی ایک ایسی آزمائش آئی ہے, کہتی ہے کہ ساری آزمائشیں ایک طرف رہ گئیں, میاں کی جاب بھی بھول گئے اور جو ڈیتھ تھی اس کو بھی بھول گئے, اور جو گھر کے اندر مسئلے مسائل سسرال کے اور ادھر ادھر کے سارے بھول گئے. اب یہ مصیبت تو ساری مصیبتوں پر حاوی ہو گئی. اور ایسا ہوتا ہے نا کہ چھوٹی چھوٹی بہت سی ہمیں مصیبتیں لگ رہی ہوتی ہیں اور وہ لگتا ہے یہ بڑی مصیبت ہے, پھر اس کے بعد کوئی اللہ کی بھیجی ہوئی ایسی آزمائش آ جاتی ہے کہ ان سب کو بھول کر پھر انسان کہتا ہے کہ اب یہ مصیبت تو سب پہ چھا گئی ہے, سب پر پھیل گئی ہے. اس کو تامہ کہتے ہیں جو باقی ساری مصیبتوں کو اپنی لپیٹ میں لے لے. تو ہمیں تو دنیا میں بڑی مصیبتیں لگتی ہیں نا, جاب نہیں ہے تو یہ بڑی مصیبت لگتی ہے. ایک عورت ہمیشہ اپنے والدین کا شکوا کرتی تھی کہ میری والدہ نے مجھے پڑھایا نہیں, میری والدہ نے مجھے پڑھایا نہیں, یہ میرے ساتھ بڑا ظلم ہے, میرے ساتھ بڑی زیادتی ہے. جیسے اور طالب علم جواب دیتے ہیں اور اچھے نمبر لیتے ہیں, میں بھی اچھا نمبر لیتی, میں اسے بار بار یہ سمجھاتی تھی, دیکھو اللہ تعالیٰ نے تمہیں نیک اولاد دی ہے, بڑی اچھی ماشاء اللہ اس کی نیک اولاد ہے, بڑے خوبصورت بیٹے اور بڑے فرما بردار یہاں کے امریکہ کے ماحول میں. پھر اس کے بعد جو ہے خود بھی وہ خوبصورت اور ذہین بہت بہت اچھا کام کرتی تھی, اور ہدایت اور قرآن کا پڑھنا پڑھانا سارا بہت اچھا تھا, لیکن وہ پھر بھی دوسروں سے اپنا کمپیریزن کرتی تھی. تو اصل بات کیا ہے کہ جو کچھ اللہ نے دیا ہوا ہے ہمیں اس پر ہی راضی رہنا چاہیے نا. لیکن دنیا کے اندر جو چھوٹی چھوٹی ہم پر مصیبتیں پریشانیاں آتی ہیں, کسی کی اولاد نہیں ہے وہ اسی پہ روتا دھوتا رہتا ہے, جس کو اولاد دی ہوئی ہے اولاد اتنی پریشانیوں میں مبتلا رکھتی ہے کہ وہ اسی پہ روتا دھوتا رہتا ہے. اور ایک دفعہ ایک عورت اس بات پہ پریشان تھی کہ چھوٹے چھوٹے بچے ہیں, نہ سو سکتی ہوں نہ کھا سکتی ہوں, میری بھی کوئی زندگی ہے. اس کے پاس ایک عورت تھی جس کے بڑے بڑے بچے تھے, کہنے لگی کہ یہ تمہارے سکھ کے دن ہیں, صرف ان کو کھلانا ہے پلانا ہے اور کوئی غم تو نہیں ہے, میرے بچے بڑے بڑے ہیں اور میں جس آگ سے اور جس قیامت سے مصیبت سے میں گزر رہی ہوں تم کیا جانو, کہ اب تو تم جو بچوں کو دیتی ہو کھا لیتے ہیں, اب وہ ہر چیز نہیں کھاتے, تم بھیجتی ہو اسکول تو چلے جاتے ہیں, لاتی ہو تو آ جاتے ہیں, اب یہ کہ پھر ایک وقت آتا ہے کہ آپ بھیجنا چاہتے ہیں وہ جاتے نہیں ہیں, آپ انتظار کرتے ہیں وہ گھر آتے نہیں ہیں, آپ جو چاہتے ہیں وہ کرتے نہیں ہیں, اور جو کچھ آپ سکھاتے ہیں اور جو کچھ آپ کرتے ہیں پھر ایک وقت ایسا آتا ہے کہ شاید اب یہ بہرے ہو گئے ہیں, اب یہ سنتے ہی نہیں ہیں, سنی انسنی کر دیتے ہیں، تو یہ بڑی مصیبت کے دن ہے جب اولاد جو ہے وہ بڑی ہو جاتی ہے. اور پنجابی میں ایک محاورہ ہے کہ جو کنواریاں توڑے روٹیاں اور جو شادی شدہ ہے نا بیاں توڑے بوٹیاں. تو جو کنواری بچی ہوتی ہے نا وہ صرف کھانا کھاتی ہے، جب شادی ہو جاتی ہے نا پھر وہ گوشت نوچ نوچ کے کھاتی ہے. اتنے اس کے مسئلے مسائل ہوتے ہیں کہ جب وہ آتی ہے تو ایک نئی جو ہے اس کے ساتھ مصیبت آ جاتی ہے. تو بہرحال بہت سی مصیبتیں، کسی کو کوئی بیماری آ جائے، اب پچھلے دنوں ہی اور ان دنوں بہت سننے میں ملتا ہے کینسر، ہارٹ اٹیک اور شوگر کی بیماری. تو اب کیا ہے کہ انسان پھر ساری بیماریوں کو بھول جاتا ہے، اب کھا ہی نہیں سکتا کچھ بھی، طرح طرح کی نعمتیں ہیں. پہلے اس میں روتے تھے کہ نعمتیں ہی نہیں ہیں، جاب نہیں ہے، اب اس میں رو رہے ہیں کہ فریج بھرا ہوا ہے، گھر میں طرح طرح کی نعمتیں آ رہی ہیں، دسترخوان سجے ہوئے ہیں، دعوتیں، شادی کارڈ. جانا کیا شادی پہ؟ شادی کا بھی کوئی مزہ، کھا ہی نہیں سکتی کچھ، دعوت پہ کیا جانا، کھا ہی نہیں سکتی کچھ. تو پھر انسان تو بعض اوقات اور جو مصیبت آتی ہے وہ ان پہ چھا جاتی ہے. اب یہاں پہ کہا جا رہا ہے کہ استاما جب آئے گی وہ اتنی بڑی مصیبت ہوگی کہ وہ سب پر چھا جائے گی. لیکن اس کے ساتھ الکبرا کا لفظ استعمال کیا گیا، اور جیسے جو ہے وہ اکبر کہتے ہیں نا بڑے کو، مذکر کے لیے آتا ہے، کبرا جس کا مؤنث ہے. تو قیامت کے دن کی شدت کا تصور دلانے کے لیے اللہ تعالیٰ نے کبرا کا لفظ استعمال کیا ہے کہ جب قیامت آئے گی تو وہ بڑی ہلچل ہوگی، وہ بڑا ہنگامہ ہوگا، بہت بڑی آفت ہوگی. اور وہ آفت جو ہے اس میں تاکید پیدا کرنے کے لیے، اس کو نمایاں کرنے کے لیے اللہ تعالیٰ نے کبرا بھی کہہ دیا، اور الکبرا، کبرا بھی ہو سکتا تھا ال کا لفظ. تو یہ ہے قیامت کا دن، پھر جب وہ ہنگامہ عظیم بھرپا ہوگا، پھر جب وہ قیامت آئے گی تو ہوگا کیا؟ یوم یتذکر الانسان ما سعا، جس روز انسان اپنا سب کیا دھرا یاد کرے گا. تو اب جو ہے پھر اس دن انسان روئے دھوئے گا اور انسان اپنا سب کیا دھرا یاد کرے گا. کیوں؟ کیونکہ دنیا میں بھی اس کو خبر دی جاتی رہی کہ تم مرو گے، حساب کتاب ہوگا، تمہاری جوانی، تمہارا علم، دولت، صحت، فراغت، سب چیزوں کا تم سے حساب لیا جائے گا. لیکن اس وقت وہ جھٹلاتا رہا، اس نے مان کر ہی نہ دیا، اپنی منمانیاں کرتا رہا، غفلت میں مست رہا، اور گناہوں کی دلدل میں اور گناہوں کی کثرت میں ڈوبا رہا. اور اب آ گیا محاسبے کا دن، اور اسی بات کو سورت الفجر میں بھی بیان کیا گیا ہے کہ جب وہ بڑی مصیبت آئے گی تو ہوگا کیا؟ کل اذا دکت الارض دکن دکا وجاء ربك والملك صفا صفا وجيء يومئذ بجهنم يومئذ يتذكر الانسان. اور یہ ساری دنیا، یہ زمین جب کوٹ کوٹ کر ریزگار بنا دی جائے گی، ہرگز نہیں، اس کو ختم کر دیا جائے گا، کوٹ دیا جائے گا، اور تمہارا رب جلوہ فرما ہوگا اس حال میں کہ فرشتے صف در صف کھڑے ہوں گے اور جہنم اس روز سامنے لے آئی جائے گی، پوری ہولناکیوں کے ساتھ دہک رہی ہوگی بالکل سامنے انسان کے. اور ایک حدیث میں جو امام مسلم نے اس کو روایت کیا، اس سے یہ پتا چلتا ہے کہ انسان دائیں دیکھے گا تو جہنم اپنی پوری ہولناکیوں کے ساتھ دہک رہی ہوگی، سامنے دیکھے گا تو اللہ رب العزت جو ہے وہ حساب کتاب کے لیے موجود ہیں، اور ایک طرف دیکھے گا بائیں تو اس کو اس کے جو ہے وہ نامہ اعمال نظر آئے گا. اور اس کے آخر میں آتا ہے کہ پھر آپ نے فرمایا کہ اپنے آپ کو جہنم کی آگ سے بچاؤ، چاہے کھجور کا آدھا ٹکڑا ہی کیوں نہ ہو، آدھی کھجور ہی کیوں نہ ہو، وہ دن بڑا ہولناک ہے. کسی نیکی کو اکیر نہ سمجھو، کر گزرو، بھاگو، دوڑو. اب کیا ہے کہ جہنم لائی جا رہی ہے. یومئذ یتذکر الانسان، اس دن انسان کو سمجھ آئے گی، انسان یاد کرے گا. وَأَنَّا لَهُ الذِّكْرَا، اس وقت اس کے سمجھنے کا کیا حاصل؟ اب اس کا رونا دھونا، ندامت، پریشانی، اب اس کا دنیا میں جانے کی اجازت مانگنا، یہ درخواست کرنا، اب کوئی فائدہ نہیں. یہاں پہ وہی بات ہے، یوم یتذکر الانسان ما سعا، انسان اپنے کیے ہوئے عملوں کو، کاموں کو یاد کرے گا ایک ایک کر کے، ایک ایک کر کے. فبرزت الجحیم لمن یرا، اور ہر دیکھنے والے کے سامنے دوزخ کھول کر رکھ دی جائے گی. برزت بار آزدے سے ہے کسی چیز کا نکل کر کھلے میدان میں آ جانا, سامنے آنا, گمنامی اور پوشیدگی کے بعد ظاہر ہونا. تو اسی طرح بار آزدے کا لفظ فضا اور کھلے میدان کے لیے بھی استعمال ہوتا ہے. آپ نے جنگوں کو جب پڑھا ہوگا تو دعوت مبارزت پڑھی ہوگی کہ پھر وہ فلاں آیا پہلوان اور اس نے للکارا اور دعوت مبارزت دی. مبارزت کے معنی ہے کہ کسی شخص کا میدان جنگ میں آگے بڑھ کر دشمن کے کسی آدمی کو مقابلے کے لیے للکارنا. سامنے آ گیا ہے کھل کر اور دوسرے کو کہہ رہا ہے کہ آ ہمت ہے تو مقابلہ کر. تو برازا کسی چھپی ہوئی چیز کو نکال کر سامنے کھلے میدان میں لے آنا. یہ جہنم جو آج چھپی ہوئی ہے, ایمان بالغیب ہے نا, اس میں جہنم بھی ہے. تو قیامت جب آئے گی تو جہنم جو پوری ہولناکیوں کے ساتھ دہک رہی ہے سب لوگوں کے سامنے لائی جائے گی. وہ تمام لوگ جو نیک ہیں یا بدکار سب کے سامنے جو ہے وہ آئے گی. اور اس کے بارے میں تو یوں بھی ملتا ہے وَإِن مِّنكُمْ إِلَّا وَارِدُهَا, تم میں سے ہر شخص جہنم پر پہنچنے والا ہے. کہ ہر ایک اس میں سے گزرے گا, نیک تو گزر جائیں گے اور وہ جنت میں چلے جائیں گے کیونکہ پل سے راہ سے ہر ایک کو گزرنا ہے نا. اور جہنم نیچے دہک رہی ہے, جو برے ہیں وہ جہنم کے آنکڑے جو ہیں جو لوہے کے ہیں, اور وہ اپنے شکار کو جو ہے وہ اڑس لیں گے اور نیچے جو ہے وہ جہنم میں دھکیل دیں گے. وَبُرِّزَتِ الْجَحِيمُ لِمَن يَرَى, ہر دیکھ لے والے کے سامنے دوزخ کھول کر رکھ دی جائے گی. اب یہاں پر جو دوزخ میں جائیں گے ان کی دو صفات بتائی جا رہی ہیں. فَأَمَّا مَن طَغَى, پس جس کسی نے طغیانی اختیار کی, سرکشی اختیار کی. اور یہی بیماری آپ نے ابھی ابھی کس کے بارے میں پڑھا, فرعون کے بارے میں. اسی بیماری کے بارے میں آپ نے پڑھا کہ فرعون کے اندر بھی یہ بیماری پائی جائے گئی, اور اسی لیے تو کہا گیا اس کو کہ فرعون تو اپنی طغیانی کو چھوڑ دے. تو سمندروں کی طغیانی اور پھر یہ کہ انسانوں کی طغیانی, پس جس کسی نے طغیانی اختیار کی, سرکشی اختیار کی. تو یہ سرکشی طغیانی کیا ہے؟ سرکشی یہ ہے کہ اس نے اللہ کو نہ مانا, اس نے آخرت کو نہ مانا, اس نے رسول کو نہ مانا. اور یا پھر یہ کہ ایمان لانے کے بعد بھی لوگ طغیانی اختیار کرتے ہیں نا, کہ پھر وہ کفر کرتے ہیں, پھر وہ منافقت اختیار کرتے ہیں, پھر وہ شرک کرتے ہیں, پھر وہ اللہ کے رسول کو رول ماڈل نہیں مانتے اپنا. پھر جو ہے یہ جو ڈانس کرنے والی یا فلمی ایکٹرز ہیں یا یہ جو کھلاڑی ہیں, جو دنیا دار لوگ ہیں, دولت مند لوگ, ان کو اپنا رول ماڈل بنا لیتے ہیں. فَأَمَّا مَن طَغَى, تو جس نے سرکشی کی تھی. اب کیسے پتا چلے کہ کون کون سرکشی کرتا ہے؟ مزید اس کو واضح کیا گیا. دوسری بات, وَأَثَرَ الْحَيَاةَ الدُّنْيَا, پس اس نے ترجیح دی دنیا کی زندگی کو. تو جو لوگ طغیانی کی جو ہے وہ خطرناک بیماری میں مبتلا ہوتے ہیں تو ان کا پتہ ایسے چلتا ہے کہ وہ آخرت کو نظر انداز کرتے ہیں, دنیا کے پجاری بن جاتے ہیں. آخرت کے لیے ان کے پاس کوئی وقت نہیں ہوتا, اللہ کی بندگی کے لیے ان کے پاس کوئی ٹائم نہیں ہوتا, اور وہ اللہ کو بھولتے ہیں, قرآن کو بھولتے ہیں, اللہ کے رسول کو اور آخرت کو. اور ایک ہی ان کی زندگی کا مقصد ہے, اور وہ یہ ہے کہ وہ دنیا کو سب کو سمجھ لیتے ہیں. آثر الحیات تد دنیا, کہ انہوں نے دنیا کی زندگی کو ترجیح دی. تو یہ حمزہ سارا کے معنی کیا ہوتے ہیں؟ کہ یہ لفظ جو ہے یہ قدموں کے نشان کے لیے بھی آتا ہے نا. تو اس پر قدم رکھنا, اس پر چلنا, اس کو ترجیح دینا. اور وَيُوسِرُونَ عَلَىٰ أَنفُسِهِمْ وَلَوْ كَانَ بِهِمْ خَصَاصَةٌ, سورت اشعر میں بھی آپ پڑھ چکی ہیں کہ یوسِرُونَ کا لفظ پھر ترجیح کے لیے استعمال ہوتا ہے. کہ جب کسی قدموں کے نشانوں پر انسان قدم رکھ کر چلتا ہے تو ترجیح دے رہا ہوتا ہے نا, اس کو اہمیت دے رہا ہوتا ہے. تو اب کیا ہے کہ انہوں نے جو ہے وہ دنیا کی زندگی کو پسند کر لیا, دنیا کی زندگی کے لیے ایثار کیا, دنیا کی زندگی کو ترجیح دی, بس دنیا ہی کو اپنا اوڑھنا بچھونا بنا لیا. اچھا کیسے پتا چلے کہ کیا میرے اندر بھی یہ بیماری پائی جاتی ہے؟ آپ اپنا اپنا جائزہ لیں. میں اپنا جائزہ لیتی ہوں کہ کیا میرے اندر یہ بیماری پائی جاتی ہے. آپ بھی اپنے آپ سے پوچھیں کہ کیا میرے اندر یہ بیماری پائی جاتی ہے. کیسے پتا چلے گا؟ ایک دم سوچنے سے تو کیا لگتا ہے کہ بیماری نہیں پائی جاتی, لیکن کیسے پتا چلے گا کہ یہ بیماری پائی جاتی ہے کہ نہیں؟ आप अपने 24 घंटों का जायजा लें कि 24 घंटों में ज्यादा वक्त किस में गुजरता है, किन एक्टिविटीज में गुजरता है, और 24 घंटों में जो है वो आपकी बातों का महवर और मरकज क्या होता है, आपके अमलों और कामों का महवर और मरकज क्या होता है। तो जिस चीज के लिए आप ज्यादा सोचती हैं, ज्यादा बोलती हैं, ज्यादा जिसके गिर्द आपकी एक्टिविटीज होती हैं, आपकी तमाम एक्टिविटीज का जो महवर और मरकज होता है उसी को आप तरजीह देती हैं। ये बहुत खूबसूरत एक जो है ये क्राइटेरिया है और एक मायार है जिससे मैं और आप सब अपना जायजा ले सकते हैं। औरतें रोती हैं, आंखों में आंसू आते हैं तो एक ही तमन्ना, मेरा घर कोई नहीं है, मैं भी कैसी बदकिस्मत हूं कि मेरा घर ही कोई नहीं। और बीबी आसिया रोती रही और एक ही दुआ करती रही, रब्बिबनी इंदा का बैतन फिल जन्ना, कि अपने पास जन्नत में मेरे लिए महल बना ले। तो आइए दुनिया जो है दुनिया के लिए रोना छोड़कर आखिरत के लिए जो रोना है ना उसकी अपने अंदर जो है वो तमन्ना और ख्वाहिश और एहसास बेदार करें, पैदा करें। और हम क्यों रोते हैं, फलाने ये कह दिया तो क्यों रोना आता है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को तो अहले मक्का ने बहुत कुछ कहा, आप तो बैठकर रोए नहीं, ना ही आपने अपना काम छोड़ दिया, हम तो हफ्ता हफ्ता भर काम फिर छोड़ देते हैं कि फलाने ऐसा कह दिया, अभी क्यों कह दिया, और कई कई महीने परेशान रहते हैं कि ये कह दिया। तो जो मोमिन है वो इर्द गिर्द कांटे रुकावटें झाड़ियां तो आएंगी रास्ते में, वो सबसे मुंह मोड़ता हुआ, हत्ता कि दुपट्टा भी किसी झाड़ी में फंस जाए ना, लिबास फंस जाए तो वो निकालने में देर नहीं करता, उसको खींचता है, अगर जितना हिस्सा फट जाए उसको फटा रहने देता है, झाड़ी के साथ अटका रहने देता है, लेकिन वो अपनी मंजिल की तरफ आगे बढ़ता चला जाता है। इतना वक्त नहीं है कि दुपट्टे और लिबास को निकालने में जिंदगी गुजार दे और लोगों को समझाने में और मनाने में जिंदगी गुजार दी जाए, क्या करना है उसको निकालना है, मंजिल की तरफ तेजी से आगे जाना है। तो असल बात क्या है, वह असरल हयात दुनिया, कि उन्होंने दुनिया की जिंदगी को तरजीह दी। और इसके लिए एक बड़ी खूबसूरत मिसाल है कि मसलन अब दुनिया की जिंदगी में मेरे और आपके पास बहुत से काम है ना, अपने आप को संवारना भी है, घर का संवारना, बच्चों की जो है उनके काम, शौहर के, और बहुत कुछ है मेरे और आपके पास। इसके लिए किसी ने बड़ी खूबसूरत एक मिसाल दी है कि जितना भी आपके पास जो है वो जिंदगी है जैसे कि शीशे का एक जार है, और शीशे का एक बर्तन है वो जार, और उसमें आपने बहुत कुछ डालना है, आपके पास मोती हीरे भी हैं और आपके पास पत्थर भी हैं, आपके पास सीप भी हैं। अब अगर आप अपने शीशे के जार को पत्थरों से भर देंगी, सीपों से भर देंगी, तो मोतियों के लिए फिर जगह नहीं रहेगी, फिर क्या होगा कि मोतियों के लिए तो जगह ही नहीं रही, और वो उन पत्थरों से ही वो जार टूट जाएगा और जिंदगी खत्म हो जाएगी। तो जार क्या है, वक्त, जिंदगी जो हमें मिली है वो उन्हीं में भर गया, उन्हीं में वो गुजर गया, लग गया। तो अब मोतियों को चुनने के लिए तो ना दामन में जगह है, ना दिल में तमन्ना है, ना जार में ही जगह रखी। अब वो जार के अंदर डालना भी चाहती हूं तो वक्त ही नहीं है, और दूसरी बात यह कि बाहर गिर गिर जाएंगे। तो कीमती चीज को सबसे पहले डाला जाता है, सबसे ज्यादा उसको जगह दी जाती है, सबसे ज्यादा उसके बारे में सोचा जाता है। तो दिल एक जार है, दिल एक बर्तन है, इसमें दो मोहब्बतें नहीं जमा हो सकती, या दुनिया की मोहब्बत जमा कर लें या आखिरत की। और जो है ये उसी तरह जैसे एक बर्तन में आग और पानी जमा नहीं हो सकता, पानी अगर हो और आग डाल देंगी तो होगा क्या कि आग जो है वो बुझ जाएगी, पानी उसको बुझा देगा, और अगर आग गालिब आ गई तो आग जो है वो पानी को चूस जाएगी, पानी को खत्म कर देगी और आग जलने लगेगी। तो जिस तरह एक दिल में दो मोहब्बतें जमा नहीं हो सकती, आग और पानी जमा नहीं हो सकता, बिल्कुल इसी तरह जो है वो एक दिल के अंदर दो मोहब्बतें जमा नहीं हो सकती, दो कश्तियों का मुसाफिर कभी मंजिल पर पहुंच नहीं सकता। आइए अपने दिलों का किबला दुरुस्त करें, आइए अपनी नीयतों में इखलास पैदा करें। अब तो कुरान के आखिर में आ गए ना, बिल्कुल एंड पे आ गए, अब तो अपने आप से पूछें कि कहां खड़ी हूं, क्या चाहती हूं, मेरी नीयत क्या है, मेरा मकसद जिंदगी क्या है, मेरी जो है वो ख्वाहिश क्या है, मेरी सबसे बड़ी आरजू क्या है, एक ही کہ میرا رب مجھ سے راضی ہو جائے اور انسان ہدایت پا جائے. ایک ہی لگن تھی, ایک ہی تڑپ تھی, ایک ہی فکر تھی, ایک ہی شوق تھا, ایک ہی مقصد زندگی تھا رسول اللہ صلی اللہ علیہ وسلم کا, اور وہ انسان ہدایت پا جائے, اور دوسرا رب کی رضا. وآثر الحیات الدنیا, تو یہ دو بیماریاں پائی جاتی ہیں جس شخص میں. فائنل جہیما ہی الماوا, تو دوزخ اس کا ماوا ہے. ماوا ٹھکانے کو کہتے ہیں, ماں کی گود کو بھی کہا جاتا ہے کہ بچہ ماں کی گود میں بھاگتا ہے, آتا ہے اور پھر ارد گرد سب چیزوں سے بچ جاتا ہے, محفوظ ہو جاتا ہے. تو اسی طرح اب یہ شخص جو مجرم ہے, جو نافرمان ہے, جس کے اندر طغیانی پائی جاتی تھی اور دنیا سے جس نے محبت کی, اب اس کا ایک ہی ٹھکانہ ہے, دنیا میں نہیں آ سکتا, کتنے آنسو بہا لے, کتنی حسرتیں کر لے. فَإِنَّ الْجَحِيمَ هِيَ الْمَأْوَى, بس بے شک جہنم ہے اس کا ٹھکانہ. اور یہاں پہ نچوڑ کر خلاصے کے طور پر کہہ دیا گیا, فَإِنَّ, بس بے شک, الْجَحِيمَ, اور جہیم میں جیم ہا میم, آپ شیر کا گھورنا بھی یاد رکھیں, اور جہنم کی آگ جو کہ بڑی بڑی اس کی جو ہیں وہ لپٹے ہیں, جیسے کہ اچھلتے کودتے زرد رنگ کے سیاہ رنگ کے اونٹ ہیں, جیسے کہ پھر محل ہیں کل قصر بشرر, جیسے کہ شولے پھینکتا ہوا محل ہے. تو یہ ہے جہنم. وَأَمَّا مَنْ خَافَ مَقَامَ رَبِّهِ وَنَهَى النَّفْسَ عَنِ الْهَوَى, اب یہاں پہ جو جنتی شخص ہے اس کی بھی دو صفات کا ذکر کیا گیا. اب آپ دیکھ لیجئے کہ جو جنت میں جائے گا, تو اب وہ کون شخص ہے جو جنت میں جائے گا, تو آیت 40 اور 41 میں جو ہے وہ جنتی شخص جو ہے اس کا جو ہے وہ بیان کیا گیا ہے. نمبر ایک, وَأَمَّا مَنْ خَافَ مَقَامَ رَبِّهِ, جو اپنے رب کے سامنے کھڑے ہونے سے ڈرا. یہ بڑی خاص بات ہے, ایک طالب علم جو اپنے استاد کی عزت کرتا ہے, اور سنجیدہ طالب علم ہمیشہ اس بات سے ڈرتا ہے کہ جب میں اپنے استاد کے پاس جاؤں گا تو کیا کہوں گا, چھٹی کیوں کی تھی, میں نے پیپر کیوں نہیں دیا, میں نے ہوم ورک کیوں نہیں کیا, میں دیر سے کیوں آیا ہوں. جو فرما بردار اولاد ہوتی ہے وہ اپنے والدین کے سامنے کھڑی ہونے سے ڈرتی ہے کہ اپنے امی ابو کو کیا جواب دیں گے کہ میں نے چھوٹے بھائی کو کیوں مار دیا, امی جب باہر گئی تھی تو یہ یہ کام کہہ کے گئی تھی, برتن کیوں نہیں دھوئے, میں پیچھے کیا کرتی رہی. تو فرما بردار اولاد جو ہے وہ اپنے والدین سے ڈرتی ہے کہ ان کے سامنے کھڑے ہوں گے تو کیا کہیں گے, بڑی مشکل ہو جائے گی. اسی طرح میاں بیوی کا جو رشتہ ہے, تو جو فرما بردار بیوی ہے, جو قانتاتن ہے, مومناتن ہے, وہ کیا کرتی ہیں کہ وہ بھی اپنے شوہروں سے ڈرتی ہیں کہ شوہر نے ایک مہینے کا خرچہ $200 دیے ہیں تو میں کیا جواب دوں گی, تو پیسے کہاں گئے. تو جو مومن ہے وہ کیا کرتا ہے, مومن اور مومنہ اور تمام مومنین جو ہیں وہ اللہ کے سامنے کھڑے ہونے سے ڈرتے ہیں, اللہ کے حضور پیش ہونے سے ڈرتے ہیں کہ اللہ کے سامنے جب کھڑے ہوں گے اور اللہ تعالیٰ جب حساب کتاب لیں گے تو ہم پھر اللہ کو کیا جواب دیں گے. یہی بات سورۃ متففین میں بھی آئی ہے, یوم عظیم یوم یقوم الناس لرب العالمین, وہ بڑا بھاری دن ہے جس دن سب لوگ رب العالمین کے سامنے کھڑے ہوں گے. احادیث میں آتا ہے کہ جس وقت رب العالمین کے لیے لوگ کھڑے ہوں گے تو پسینہ انسانوں کے آدھے آدھے کانوں تک پہنچا ہوگا. یہ صحیح بخاری کی روایت ہے. اور ایک روایت میں آتا ہے کہ قیامت والے دن سورج مخلوق کے اتنے قریب ہوگا کہ ایک میل کی مقدار کے قریب فاصلہ ہوگا. تو آپ دیکھ لیجئے کہ یہ لوگوں کا پسینہ جو ہے وہ کیوں لوگوں کو آئے گا, ڈر, خوف, محاسبہ, فلاں سوال اگر پوچھ لیا, فلاں سوال اگر آ گیا, فلاں بات اگر پوچھ لی گئی. اور ایک حدیث میں آپ نے یہ بھی پڑھا کہ لوگ اپنے اعمال کے مطابق پسینے میں ہوں گے, یہ پسینہ کسی کے ٹخنوں تک, کسی کے گھٹنوں تک, کسی کی کمر تک ہوگا, اور کسی کے لیے یہ لگام بنا ہوا ہوگا, اس کے منہ تک پسینہ ہوگا. یہ صحیح مسلم کی روایت ہے. لوگ کھڑے ہوئے ہوں گے, کانپ رہے ہوں گے, پسینے میں نہائے ہوئے ہوں گے. وَأَمَّا مَنْ خَافَ مَقَامَ رَبِّهِ, اور جس نے خوف محسوس کیا کس چیز کا, اپنے رب کے سامنے کھڑے ہونے کا, کہ اگر میں نے گناہ کیے, اگر میں نے اللہ کی نافرمانی کی, اگر میں نے اپنی منمانیاں کی, دنیا میں اپنی مرضیاں کی, تو جب میں اللہ کے سامنے جاؤں گی اور اللہ کے سامنے کھڑی ہوں گی تو اللہ کو کیا جواب دوں گی؟ اور آپ وہ حدیثیں بھی پڑھ چکے سن چکے کہ ابن آدم کے پاؤں سرک نہیں سکتے، ابن آدم اپنے پاؤں سرکا نہیں سکتا جب تک کہ وہ ان باتوں کا جواب نہ دے دے، اور مختلف باتیں پتا چلتی ہیں کہ جوانی کس میں لٹائی، علم کہاں سے حاصل کیا اور کہاں پہ خرچ کیا، پیسے کہاں سے لیے اور کہاں خرچ کیے، اور جو ہے فراغت کو کن کاموں میں جو ہے وہ ختم کیا، اور صحت جو تھی اس زمانے میں کیا کرتے رہے، اور پھر سب سے بڑی بات کہ اپنی زندگی جو تھی وہ کن کاموں میں فنا کر دی. تو یہ حساب کتاب تو پھر ہوگا. وَأَمَّا مَنْ خَافَ مَقَامَ رَبِّهِ، اور جس نے اپنے رب کے سامنے کھڑے ہونے کا خوف کیا تھا. اب دوسری اس کی صفت کیا ہے؟ وَنَهَا النَّفْسَ عَنِ الْهَوَى، اور نفس کو بری خواہشات سے باز رکھا تھا. تو جو اللہ سے ڈرتا ہے پھر وہ اپنے آپ کو خواہشات کی پیروی سے روکتا ہے. تو آپ دیکھ لیں کہ ہوا واحد ہے، اہوا اس کی جمع ہے اور لفظی معنی ہے اس کے بلندی سے نیچے گرنا. تو جب انسان اوپر سے نیچے گرتا ہے تو پھر اس کا کچھ بھی نہیں رہ جاتا، اور جب خواہشات کے پیچھے چلتا ہے تو اس کی خواہشات بھی اس کے بخیے ادھیڑ دیتی ہیں، اس کو کہیں کا بھی نہیں رہنے دیتی. وہ لڑکیاں جو لڑکوں کے ساتھ بھاگ جاتی ہیں وہ کون سی لڑکیاں ہوتی ہیں؟ وہ اپنی خواہشات کے پیچھے چلتی ہیں. لڑکے ان کو شیش محل دکھاتے ہیں، سنہرے باغ، سہانے مناظر، اور پھر پری، اور پھر حسن کی تعریف، اور پھر کیا کیا باتیں، اور پھر بچیاں جو نہ سمجھ ہوتی ہیں چھوٹی ہوتی ہیں، اور جو ہے جذبات اور خواہشات کا ان پر غلبہ آتا ہے تو بھاگ جاتی ہیں، پھر روتی رہتی ہے ساری زندگی، اپنے راستوں میں کانٹے تو خود ہی بچھائے تھے نا. اور پھر وہ لوگ جو کہ حلال میں حرام کو شامل کر لیتے ہیں، یہ بھی خواہشات ہی تو ہوتی ہیں نا. اور وہ لوگ جو سوتے رہتے ہیں نمازوں کو قضا کرتے ہیں، یہ بھی کیا ہے؟ یہ بھی ان کی خواہشات ہی تو ہوتی ہیں. ذرا اور سو لیں، سورت مدثر میں آپ پڑھ چکی، ما صلککم فی سقر قالوا لم نکو من المصلین، کیا چیز تمہیں جہنم میں لے آئی، ہم نماز پڑھنے والے نہیں تھے. اور جو حقوق العباد ادا نہیں کرتے، ولا یحد ولا طعام المسکین ید الیتیم، یہ بھی تو خواہشات ہی ہوتی ہیں نا. وہ بھول جاتے ہیں کہ جو ہے اگر اس عورت کا شوہر مر گیا ہے تو کبھی یہ میرے ساتھ بھی ہو سکتا ہے، اگر یہ بچے یتیم ہیں تو اللہ نہ کرے کبھی میرے ساتھ ایسا ہو جائے. تو خواہشات ان کو طغیانی میں مبتلا کر دیتی ہیں. اور خواہشات کیا کرتی ہیں؟ انسان اپنے آپ کو خدا بنا لیتا ہے، انا کا مسئلہ. پھر وہ لوگوں کی غلطیوں کو معاف نہیں کرتا، پھر وہ آگے بڑھ کر معافی نہیں مانگتا، انا کا مسئلہ. اور پھر کیا ہوتا ہے؟ قطع رحمی، رشتہ داروں سے ملنا نہیں ہے، دوستیاں سبھی نبھاتے ہیں، رشتہ داریوں کے ساتھ قطع رحمی، رشتہ داریاں کٹ گئیں. آپ اپنا اپنا سب لوگ جائزہ لیں کہ ددھیال والے چھوٹے ہیں تو ننہال والے چھوٹے ہیں، خالہ چھوٹی ہے تو ماموں بھی چھوٹے ہیں، تو چچا بھی تو پھوپھو بھی، لیکن انکل اور آنٹی بہت زیادہ ہے. یہ آنٹی ہیں، یہ کون ہے؟ یہ آنٹی ہیں، یہ کون ہے؟ یہ انکل ہیں. اور پکنک میں بھی جانا ہے تو انکل آنٹی، شادیوں میں بھی جانا ہے تو انکل آنٹی، اور بس میری بہن اور میرے بھائی اور میرے میاں کے بہن بھائی بہت ستایا انہوں نے، یہ تو میری بہن ہے سگی بہنوں سے بھی بڑھ کر، اور یہ ہمارے بھائی ہیں سگے بھائیوں سے بھی بڑھ کر. تو یہ قیامت کی نشانیوں میں سے ہے. اور یاد رکھیے گا، قطع رحمی جو ہے یہ پل صراط سے گزرنے نہیں دے گی. انسان جب جائے گا تو امانت میں خیانت اور قطع رحمی اس کا دامن پکڑ لے گی اور اس کو گزرنے نہیں دے گی. تو قطع رحمی یہ نہیں کہ جو حسن سلوک کرے تو ہم اس کے ساتھ حسن سلوک کریں، صلہ رحمی یہ نہیں کہ جو ہم سے حسن سلوک کرے ہم اس کے ساتھ حسن سلوک کریں، صلہ رحمی یہ ہے جو تم سے کٹے تم اس سے جڑو، جو تمہیں محروم کرے تم اس کو عطا کرو. وَنَهَا النَّفْسَ عَنِ الْهَوَى، اور نفس کو بری خواہشات سے باز رکھا تھا. تو آپ اس کو سمیٹ کر ایک ہی بات میں یوں کہہ سکتے ہیں کہ اس نے حقوق العباد بھی ادا کیے، حقوق اللہ بھی ادا کیے، اور جو ہے وہ کیونکہ وہ اللہ سے ڈرنے والا تھا. تو اللہ کا ڈر ہے، اللہ کا ڈر ہے جو نماز کے لیے کھڑا کرتا ہے اور جو بندوں کے حقوق ادا کرنے پر آمادہ کرتا ہے. اگر یہ ڈر نہ ہونا تو دل چاہتا ہے لوگوں کو چیر پھاڑ جائیں، ہم بھی ان کا ویسے ہی مقابلہ کریں جیسے وہ ہمارے ساتھ کرتے ہیں. یہ اللہ کا ڈر ہے جو آپ کی بولتی پھر بند کر دیتا ہے، پھر آپ جو ہے وہ نرمی اور محبت کا رویہ اختیار کرتے ہیں، پھر آپ یہ اعلان کر دیتے ہیں جو رسول اللہ نے کیا، لا تسریب علیکم اليوم قول لین، फिर आप मुस्कुराहटे बखेरते हैं, फिर आप मोहब्बतें करते हैं। फाइनल जन्नत ही अल मावा, जन्नत ही इसका ठिकाना होगी। ये हैं वो खुशकिस्मत लोग। अब यहाँ पे इन आयात में ये बता दिया गया कि जन्नत और जहन्नुम में जाने का फैसला किस रवैये पर होगा, वो कौन सा किरदार है जिसकी वजह से जन्नत और जहन्नुम में जाने का फैसला होगा। फिर इसके बाद अल्लाह रब्बुल इज्जत आयत 42 से 46 तक जो है ये बताते हैं कि अहले मक्का कयामत की तारीख पूछते हैं, सवाल करते हैं, जल्दी मचाते हैं, गोया कि वो मजाक करते हैं, तुम ये मामला अल्लाह के सुपुर्द कर दो, तुम्हारा काम गैब की खबरें देना नहीं है, आपकी हैसियत तो बस एक नजीर की है, जब वो आएगी तो इनको इन्हें ऐसा ही लगेगा, क्या लम यलबसू इल्ला अशियतन औ दुहा। यसअलूनक अनिस्साअति अय्यान मुरसाहा, यसअलूनक वो आपसे सवाल करते हैं, पूछते हैं, कौन अहले मक्का पूछते हैं रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से, अनिस्साअति कयामत की घड़ी के बाद, कयामत का एक नाम अस्साता भी है, तो यहाँ पे अस्साति कि वो आपसे सवाल करते हैं कयामत की घड़ी के बारे में। और क्या अहले मक्का पूछते थे कि कयामत कब आएगी, इसलिए नहीं पूछते थे कि उन्होंने तैयारी करनी थी, बल्कि कहते थे कि जब हम गुनाह कर रहे हैं तो कयामत आ क्यों नहीं जाती और फिर हमें सजा मिल क्यों नहीं जाती। तो कहा, वो कहते हैं अय्याना मुरसाहा, कब है उसका मुरसा। अब आप देखें कि इसका रूट भी रासीन वो है, रासीन वो जो पहाड़ों के लिए रवासिया और रासिया तो ना पढ़ चुकी, तो मुरसा जो है ये क्या है, ये आप देखें कि ये जैसे ठहरने की जगह, जरफे मकान, तो मानी है लंगर अंदाज होना, जैसे जो है वो पहाड़ों को अल्लाह ताला ने मेखों की तरह जमीन में जमा दिया है। तो अब कहा जा रहा है कि अब वो पूछते थे कि आखिर ये कयामत जो आना ही चाहती है ये आ क्यों नहीं जाती, इसका सफीना हमारे साहिल पर आखिर कब लंगर अंदाज होगा। जैसे कयामत क्या है, आप समझ लें कि एक जहाज की तरह है, एक समुद्री जहाज की तरह है, और चूंकि कहा जाता था ना चल पड़ी है, आया ही चाहती है, तो अब क्या है कि वो पूछते थे कि आखिर ये जो इसका सफीना है कयामत का, ये हमारे साहिल पर आकर कब रुकेगा, इसके इंतजार में तो हमारी आंखें ही पथरा गई, अय्यान मुरसाहा कब आकर ठहरेगी, कब आएगी। फीमन तमिन जिक्राहा, किस फिक्र में है, फी में मा जो, तो किस फिक्र में है, अंत आप, मिन जिक्राहा इसके जिक्र से, तुम्हारा का काम ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, आपका क्या काम कि आप इसका जिक्र करें कि ये कब आएगी, इसका इल्म तो आपके पास है ही नहीं, तो आपको क्या वास्ता कि आप इसकी खोज में पड़े, अहले मक्का आपसे मुतालबा कर रहे हैं, इला रब्बी का मुंतहा, तेरे रबी की तरफ है इसकी इंतहा, इसका वाकया होना, तो तेरे रब को इसकी डेट, इसका वक्त, इसके लम्हे पता है, इन्नमा अंतम जिरुमई यख्शाहा, इन्नमा सिर्फ बेशक इसके सिवा कुछ नहीं, अंता आप, मुनजिरु डराने वाले, मुनजिर जो है ये इस्म फाइल है और नजीर से है कि आपका मकाम और आपकी पहचान तो सिर्फ क्या है, आपका एक ही नाम है नजीर, डराने वाले, आपका काम है कि लोगों को गैब से डराना, कयामत, हशर नशर, अल्लाह, जहन्नुम, गुनाहों की सजा, उससे डराना, अल्लाह और अल्लाह के रसूल और कुरान पर ईमान न लाने से डराना। जैसे कि मूसा अलैहिस्सलाम फिरौन के पास गए थे कि क्या कहा था, वह आदिया का इला रब्बी का फतख्शा, तो जो किरदार मूसा अलैहिस्सलाम ने अदा किया, ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आपको भी वही किरदार अदा करना है, बस उसी को आप ये डरा सकते हैं, मैं यख्शाहा जो डर रखता है इसका कयामत का, कान्नहुम यौमा यरौनहा जिस दिन वो लोग इसे देखेंगे, किसको, कयामत को, लम यलबसू कि वो नहीं ठहरे, इल्ला अशियतन मगर एक शाम, औ दुहाहा या एक सुबह इसकी। अब यहां पे जो है ये बताया जा रहा है कि जब कयामत आ जाएगी तो ये तमाम लोग जो सारी जिंदगी अल्लाह की नाफरमानी करते रहे तो इनकी पूरी दुनिया की जिंदगी जो है इन्हें क्या महसूस होगी, गोया के वो दुनिया में रहे हैं इल्ला अशियातन, एक शाम। और अशिया जो है जोहर से लेकर गुरूबे शम्स तक का वक्त है, और दुहा जो है तुलुए शम्स से निस्फ नहार तक। तो काफिर जहन्नुम का जब अजाब देखेंगे तो दुनिया की ऐशो इशरत और इसके मजे सब भूल जाएंगे। उन्हें ऐसे महसूस होगा कि वो पूरी जिंदगी बस ऐसे ही था जैसे कि दिन का भी सुबह का हिस्सा दुहा और या फिर पिछला हिस्सा अशिया। तो पूरी दुनिया की जिंदगी उन्हें इतनी कलील महसूस होगी कि दिन का पिछला पहर या फिर जो है वो दिन का पहला पहर बहुत थोड़ा सा और बहुत मुख्तसर लगेगा। तो ये है दुनिया की जिंदगी की हकीकत। आप दूर ना जाएं, कल तो बाद में आएगी, कयामत तो बाद में आएगी, और फिर उस वक्त का इदराक अगर करना मुश्किल है। आप अपनी आपकी जिंदगी का जो है वो जायजा लें, क्या आपको अपना जो है वो माँ की गोद में रहना, पंगूड़े में लेटना और मजे करना याद है? कुछ याद है, कुछ याद नहीं। क्या आपको अपना बचपन याद है? और अगर थोड़ा बहुत उसका अक्स हमारे जहन पर है भी तो आप देखें कि क्या याद है, बस कुछ खास बात याद नहीं है। फिर आप और बातों को छोड़ें, आप जरा अपनी पिछली जवानी को ही देख लें। और वैसे अभी भी माशाल्लाह आप जवान हैं, आप अपने इन दिनों को देखें। बाद लोग अमेरिका में, कनाडा में या मगरिब की दुनिया में 20-30 साल से है, लगता है कल की बात है। और बाद लोगों को जैसे अभी महसूस होता है कि अभी आज आए थे, लगता है आज ही आए थे और इतना जमाना गुजर गया पता ही नहीं चला। और फिर हैरत होती है कि अच्छा अभी तो मेरी शादी हुई थी, अच्छा मेरे फिर बच्चे हुए, बच्चियां तो मेरे साइज को पहुंच गई, इनका कद मेरे जितना हो गया, लड़के मुझसे भी ऊंचे हो गए, और अब इनकी शादियां और इनकी जॉब्स और ये इतने बड़े हो गए। अभी कल की तो बात है और अपने आप को लगता है कि अभी तो मैं जवान हूं। तो लाइफ जो है ईट ड्रिंक मैरी एंड डाई नहीं है, लाइफ क्या है, एग्जामिनेशन हॉल है। जिंदगी क्या है, ये वो चंद सिक्के हैं, ये घड़ियां, ये चंद नामालूम सिक्के हैं जो किसी वक्त भी हमसे छीन सकते हैं और फिर हमारा हिसाब किताब होगा और हमसे पूछा जाएगा कि हमने दुनिया की जिंदगी में क्या किया। तो ये है सूरत नाजियात, जो एक तरफ जो है वो एक बेहतरीन मुसलमान का किरदार पैदा करती है, बताती है रसूल को झुटलाने का अंजाम क्या है, फिरौन का क्या अंजाम हुआ, और अगर अहले मक्का ने रसूल अल्लाह को झुटलाया तो फिर अहले मक्का का क्या अंजाम होगा, और दूसरी तरफ कयामत और जिंदगी बाद मौत का जो है वो सबूत फराहम करती है, कायनात से दलाइल देती है। सुभानकल्लाहुम्मा वबिहम्दिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैक।